यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश मट्टा। शुरूमा प्रमुख समाचार। स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिब 62% मतदान भएको निर्वाचन आयोगद्वारा जानकारी। प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणका लागि भोलि बेजिङ प्रस्थान गर्नुहुँदै। रोल्पाको सुनछहारी गाउँपालिकामा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा 5 मजदूरको घटनास्थलमै मृत्यु। र सिरियाको एलेप्पो शहरमा विद्रोहीहरूले गरेको आक्रमण सामना गर्न नसकेर सेना फिर्ता, एलेप्पो शहर सरकारको नियन्त्रण बाहिर। समाचार अब विस्तारमा। स्थानीय तहमा रिक्त विभिन्न 41 पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा 2,26,799 मतदाता रहेकोमा हालसम्मको प्राप्त विवरण अनुसार करिब 62% मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अरियालले जानकारी दिनुभयो। उपनिर्वाचन प्रयोजनका लागि 25 राजनीतिक दल दर्ता भएकोमा 20 राजनीतिक दलको तर्फबाट उम्मेद्वारी परेको थियो। ओखलढुङ्गा र कैलाली जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका उम्मेद्वार टेकराज भट्टराई र टीका कुमारी चौधरी भूलको मात्र अन्तिम उम्मेद्वारी कायम भएको थियो भने रूकुम पूर्वी पुथा उत्तर गंगा गाउँपालिका वडा नम्बर 2 वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार जगत घरतीको मात्र अन्तिम उम्मेद्वारी कायम भएको थियो। स्थानीय तह उपनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउने कार्यमा सहयोग समन्वय र सहकार्यका लागि सबैप्रति निर्वाचन आयोगले आभार प्रकट गरेको छ। साथै मतगणनाको कार्यलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने गराउने कार्यमा समेत राजनीतिक दल, मतदाता, उम्मेद्वार, संचारकर्मी, पर्यवेक्षक लगायत सबै सरकारवालाको सहयोग हुने आयोगले विश्वास लिएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह उपनिर्वाचन निष्पक्ष, धाँधली रहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिनुभएको छ। एक विज्ञप्ति जारी गर्नुहुँदै सभापति देउवाले विभिन्न स्थानीय तहमा रिक्त 41 पदका लागि आज भएको उपनिर्वाचनमा मतदाताको उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले लोकतन्त्रप्रति राजनैतिक विश्वासलाई थप प्रमाणित गरेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणका लागि भोलि बिहान बेजिङ प्रस्थान गर्नुहुँदैछ। चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले यही मंगिर 17 20 गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लाग्नु भएको हो। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति शी जिनपिङसँग बेजिङमा भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैगरी प्रधानमन्त्री ओलीले चीनिया समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा विचार आदान प्रदान गर्नुहुनेछ। प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ। प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डाक्टर युवराज खतिवड़ा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, संचारकर्मी लगायत हुनुहुन्छ। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मंगिर 20 गते काठमाडौँ फर्किनेछ। सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल 585 रूपियाँ निर्धारण गरेको छ। मन्त्री परिषद बैठकका निर्णयहरू आज सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकारले चालू आर्थिक वर्षको लागि उखुको उत्पादन लागत, ढुवानी भाड़ा र मुनाफा समेत गरी उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरिएको जानकारी दिनुभयो। बैठकले एसियाली विकास बैंकबाट केमेट रिजिलिन्ट ल्याण्डस्केप एण्ड लाइभहुड्स परियोजनाको लागि प्रस्ताव गरिएको 22 मिलियन अमेरिकी डलर अनुदान तथा 10 मिलियन डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। यस्तै नवीनतम यान्त्रिक सिंचाई आयोजनाको कार्यान्वयनका लागि प्राप्त हुने 110 मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र 15 मिलियन डलर अनुदान स्वीकार गर्ने निर्णय भएको संचार मन्त्री गुरूङले बताउनुभयो। रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पूर्व र आज 5 मृत्यु भएको छ। लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कठायतका अनुसार सुनछारी गाउँपालिका तीन गाममा निर्माणाधीन झोलुङ्गी पुलको टेवा पर्खाल भत्किँदा सोही ठाउँका 45 वर्षीय दुजमान परियार, 31 वर्षीय ओम परियार, 40 वर्षीय सुमित्रा परियार, 27 वर्षीय आइती परियार र 66 वर्षीय देवीराम परियारको मृत्यु भएको छ। मौलाबाङ र बाहिरी गाम जोड्न निर्माणाधीन झोलुङ्गी पुलको टेवा पर्खाल भत्किएर उनीहरू पुरिएका थिए। औषधि पसलमा औषधि विक्रेताहरूलाई आगामी पुष 4 गतेदेखि पोसाक र परिचय पत्र अनिवार्य लागू हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको आग्रहमा नेपाल फार्मेसी परिषदले पहिलो चरणमा फार्मासिस्टको पहिचान खुलाउन पोसाक अनिवार्य गर्ने निर्णय आगामी पुष 4 गतेदेखि लागू हुने जनाइएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकार राजनीतिक स्थायित्वका साथै संघीयताको सबलीकरणका लागि आवश्यक सुधारमा कटिबद्ध भएर लागिरहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित बारखरी कथा प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा मन्त्री गुरूङले वर्तमान गठबन्धन सरकार देशलाई नयाँ दिशा दिने गरी नीतिगत सुधारदेखि संस्थागत व्यवस्थापनका काममा कटिबद्ध भएर लागिरहेको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एचआईभी नियन्त्रणका लागि चेतना विस्तार आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगले विश्व एड्स दिवसका अवसरमा आयोजना गरेको एचआईभी एड्स संक्रमित नागरिकको मानवाधिकार अवस्था अध्ययन प्रतिवेदन 2081 सार्वजनिकीकरण कार्यक्रममा मन्त्री पौडेलले अझै चेतना विस्तार हुन नसक्दा संक्रमण भइरहेको र संक्रमितले विभेद भोग्ने अवस्था रहेको भन्दै सबैले सचेत हुनुपर्नेमा जोड़ दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि विभिन्न 4 देशमा नियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। शपथ लिनुहुने नवनियुक्त राजदूतहरूमा अमेरिकाका लागि लोकदर्शन रेग्मी, जर्मनीका लागि डाक्टर सैल रूपा खेती, साउदी अरेबियाका लागि डाक्टर नरेश विक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादव हुनुहुन्छ। राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित शपथ समारोहमा परराष्ट्र मन्त्री डाक्टर अर्जुना देउवा उपस्थित हुनुहुन्थ्यो। राष्ट्रिय सभाका सांसदहरूले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने खेलकुद क्षेत्रको विकासमा सरकारले लगानी बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको बैठकमा सांसदहरूले खेलाड़ीहरूको मनोबल बढ़ाउन सेवा सुविधा वृद्धि गरिनुपर्ने, रंगशालाको स्तरोन्नति गरिनुपर्ने, महिला र पुरूष खेलाड़ीलाई समान दृष्टिकोणले हेरिनुपर्ने विचार व्यक्त गर्नुभयो। जनकपुरमा सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सव आजदेखि शुरू भएको छ। त्रेता युगमा भगवान श्रीराम र जनक नन्दिनी सीता बीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुर धाममा विवाह पञ्चमी महोत्सव मनाउने प्रचलन छ। सरकारले सहकारी पीड़ितका माग पूरा गर्न मौजूदा कानूनलाई चाँडै संशोधन गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले क्षेत्रको समस्या समाधान गर्न विद्यमान कानूनमा अपोग भएका ऐन नियम र कार्यविधि बनाएर कानून परिमार्जनको प्रक्रिया शुरू गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। सिरियाको एलेप्पो शहरमा विद्रोहीहरूले गरेको आक्रमण सामना गर्न नसकेर सेना फिर्ता भएको छ। सिरियाको दोस्रो ठूलो शहर एलेप्पो राष्ट्रपति बसर अल असदको सरकारको नियन्त्रणमा नरहेको बेलायत स्थित सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएको छ। सन् 2011 द्वन्द्व शुरू भए यता पहिलो पटक एलेप्पो शहर सिरियाली सरकारी सेनाको नियन्त्रण बाहिर पुगेको संस्थाका प्रमुख रामी अब्देल रहमानले एएफपीसँग बताउनुभयो। सिरियाली सेनाले विद्रोहीहरू एलेप्पोको ठूलो भागमा प्रवेश गरेको स्वीकार गर्दै सरकार पक्षधर सशस्त्र बलका दर्जनौं व्यक्ति मारिएको र अन्य घाइते भएको बताएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सन् 2024 एघार महिनामा 10,55,000 भन्दा बढ़ी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर 10,55,533 विदेशी पर्यटक नेपाल भ्रमणमा आएका हुन्। सन् 2024 सरकारले 13,00,000 पर्यटक भित्राउने लक्ष्य लिएको छ। नोभेम्बरमा मात्रै 1,14,500 पर्यटक नेपालको भ्रमणमा आएका छन्। यो अघिल्लो वर्ष सन् 2023 सोही महिनाको तुलनामा 5.40% बढ़ी हो। हालसम्मको पर्यटक आगमनको विश्लेषण गर्दा सन् 2023 तुलनामा झण्डै 10% मात्रै पर्यटकको आगमन बढ़ने देखिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो। नोभेम्बरमा भारतबाट 19,915 जनाले नेपालको भ्रमण गरेका छन् भने चीनबाट 9,458 जनाले नेपाल भ्रमण गरेका छन्। भारतबाट आउने पर्यटक गत वर्षको सोही अवधिको तुलनामा 18.5% घटेको छ। चीनबाट आउने पर्यटक भने गत वर्षको नोभेम्बरको तुलनामा 24.5% वृद्धि भएका छन्। यस अवधिमा अमेरिकाबाट 10,981, बेलायतबाट 6,611, अस्ट्रेलियाबाट 4,829 जना पर्यटकले नेपालको भ्रमण गरे। नेपालको पर्यटन प्रवर्धन गरी छिमेकी मुलुक भारत र चीनबाट धेरै भन्दा धेरै पर्यटक नेपाल भित्र्याउने उद्देश्यले संयुक्त रूपमा नेपाल इण्डिया चाइना एक्सपो नाइस 2025 आयोजना गरिने भएको छ। आगामी फागुन 12 गतेदेखि 14 गतेसम्म पोखरामा एक्सपो आयोजना गर्न लागि प्यासिफिक एसिया ट्राभल एसोसिएशन पाटा नेपाल च्याप्टरले जनाएको छ। पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले एक्सपोमा 100 भन्दा बढी क्रेता, 80 भन्दा बढी विक्रेता, भारत र चीनका 25 भन्दा बढी संचारकर्मी र विज्ञ तथा वक्ता गरी 1,000 बढीको सहभागिता रहने जानकारी दिनुभयो। सिन्धुपाल्चोकको 12 नगरपालिकामा 400 किलो भोल्टको सबस्टेशन निर्माणको काम तीव्र गतिमा भइरहेको छ। तामाकोशी, सुनकोशी नदी र ती नदीका सहायक खोला नालामा निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र 400 केभी सबस्टेशन निर्माण भइरहेको हो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार सबस्टेशन निर्माण स्थलको अनुगमन गरी तोकिएको समय भन्दा अघि नै सम्पूर्ण काम सम्पन्न गर्न आयोजना व्यवस्थापक र निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो।
अब खेल समाचार अजय बमबाट।
लगातार दोस्रो पराजय बेहोर्दै नेपाल एसएससी U19 एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। युईको दुवै अन्तर्राष्ट्रिय संघशालामा आइतबार सम्पन्न खेलमा नेपाल बंगलादेशसँग 5 विकेटले पराजित भयो। नेपालले प्रस्तुत गरेको 142 रनको लक्ष्य बंगलादेशले 28.4 ओभरमा 5 विकेट गुमाउँदै पूरा गर्यो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले 45.4 ओभरमा सबै विकेट गुमाउँदै 140 रनको फाल तयार पार्यो। पहिलो खेलमा नेपालले श्रीलंका विरूद्ध 55 रनको हार बिहोरेको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार अफगानिस्तानको सामना गर्नेछ। नेपाल पाकिस्तानमा जारी नेत्रहीन T20 विश्वकपको फाइनल पुग्न असफल भएको छ। नेत्रहीन विश्वकपको 12 वर्षीय यात्रामा पहिलो पटक सेमी फाइनल पुगेको नेपाल फाइनल पुग्न भने सकेन। आइतबार भएको पहिलो सेमी फाइनलमा घरेलु टोली पाकिस्तानसँग 10 विकेटको फराकिलो पराजयपछि नेपालको यात्रा सेमी फाइनलमा रोकिएको हो। नेपाली टोलीले दिएको 95 रनको लक्ष्य पाकिस्तानले 5.3 ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो। 6 देश सहभागी विश्वकपको लिग चरणबाट 4 स्थानमा रहँदै नेपालले सेमी फाइनल पुगेको थियो। लिग चरणको खेलमा पनि नेपाल पाकिस्तानसँग 10 विकेटले नै पराजित भएको थियो। शनिबारबाट शुरू भएको नेपाल प्रिमियर लिग एनपीएलमा सोमबार 2 खेल हुने भएका छन्। काठमाडौँ गोर्खाज भर्सेस चितवन राइनोस बीचको खेल बिहान 9:15 शुरू हुनेछ भने जनकपुर वोल्स र कर्णाली याक्स बीचको खेल दिउँसो 1:15 सञ्चालन हुनेछ।
अब मौसम। आगामी 24 घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिब 62% मतदान भएको निर्वाचन आयोगद्वारा जानकारी। प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणका लागि भोलि बेजिङ प्रस्थान गर्नुहुँदै, रोल्पाको सुनछहारी गाउँपालिकामा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा पाँचजना मजदूरको घटनास्थलमा मृत्यु र सिरियाको एलेप्पो शहरमा विद्रोहीहरूले गरेको आक्रमण सामना गर्न नसकेर सेना फिर्ता एलेप्पो शहर सरकारको नियन्त्रण बाहिर हवस् त राति 9 बजेको समाचार सकियो 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ नमस्कार।